بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، حمدا كثيرا طيبا مباركا فيه مباركا عليه كما يحب ربنا ويرضى، جل جلاله وعم نواله، والصلاة والسلام على السيد الحبيب المصطفى وعلى آله وصحبه نجوم الهدى قادة التقى، أما بعد. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل أرأيتم إن جعل الله عليكم الليل سرمدا إلى يوم القيامة من إله غير الله يأتيكم بضياء أفلا تسمعون. قل أرأيتم إن جعل الله عليكم النهار سرمدا إلى يوم القيامة من إله غير الله يأتيكم بليل تسكنون فيه أفلا تبصرون. گزشتہ آیات میں اللہ تعالیٰ کی قدرت، اللہ تعالیٰ کی عظمت کو اس انداز سے بیان کیا گیا کہ اور کوئی اللہ تعالیٰ کے افعال میں، اللہ تعالیٰ کی صفات میں، کسی چیز میں اللہ کا شریک ہو ہی نہیں سکتا. خالق وہ ہے، منتخب وہ کرتا ہے، جس چیز کا حکم دینا چاہے اسی کو اختیار ہے، لوگوں کو کوئی اختیار نہیں، اللہ کے علاوہ جتنے ہیں ان کو کوئی اختیار نہیں. اللہ تعالیٰ دلوں کی حالتوں کو جاننے والی ذات ہے، اس کے سوا کوئی معبود نہیں. تو ان باتوں کو جب پیچھے بیان کیا تو اللہ تعالیٰ اس کو ان آیات میں ایک حسی اور محسوس ہونے والی، نظر آنے والی ایک مثال سے سمجھا رہے ہیں، وہی اللہ کی قدرت اور اللہ کی وحدانیت کو. یہ دو آیتیں ابھی ہم نے پڑھی ہیں، وہی گزشتہ آیتوں ہی سے اس کا جوڑ ہے، اللہ کی قدرت اور وحدانیت کو بیان فرمانا ہے. پہلی آیت جو آج پڑھی، قل ارائیتم، آپ ان سے کہہ دیجئے، آپ صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے. آج شاید گزشتہ مرتبہ میں نے کہا تھا کہ شاید آج منگل کو تفسیر نہ ہو سکے، تو اس وجہ سے شاید ہو سکتا ہے بعضوں تک پوری اطلاع نہ پہنچی ہو کہ تفسیر ہوگی. میں نے بتایا تھا کہ شاید نہ ہو، اور ہو سکتا ہے کہ بعضوں کو یہی گمان ہوگا کہ آج نہیں ہوگی. بہرحال آج موقع تھا اور کوئی عذر نہیں تھا، تو خیال یہ ہوا کہ بلا وجہ تو چھٹی نہیں کرنی چاہیے. برکت کی چیز ہے، کچھ نہ کچھ تو ضرور پڑھ لیتے ہیں. بعید نہیں ہے کہ اللہ تعالیٰ اسی کو ہمارے لیے اپنے قرب کا اور نجات کا ذریعہ بنا دے. جو حاضر نہیں ہو سکے ان تک انشاءاللہ پہنچ جائے گی ریکارڈنگ، تو وہ بھی سن لیں گے انشاءاللہ. اچھا، یہ جو پہلی آیت ہے، قل ارائیتم، آپ پیغمبر ان سے کہہ دیجئے. ارائیتم کا ترجمہ لفظی اگر کسی کو عربی زبان آتی ہے اور وہ سمجھتا ہے کہ آ حمزہ استفہام ہے، کیا، جیسے اردو میں سوال کرتے ہیں، رائیتم، تم لوگوں نے دیکھا، یہ لفظی ترجمہ تو اس کا یہی ہے کہ کیا تم لوگوں نے دیکھا، لیکن یہ ایسا ہی ہے جیسے اردو میں کہتے ہیں. عربی زبان میں یہ لفظ استعمال ہوتا ہے ارائیتا، اس کا ترجمہ ہمیشہ یہی لفظی نہیں کیا جاتا، کیا تم نے دیکھا. اس کو ہم اس طرح سمجھ سکتے ہیں جیسے اردو میں جب بولتے ہیں، دیکھو میں ایک بات بتا رہا ہوں، تو شروع میں جو لفظ دیکھو، لوگ غور بھی نہیں کرتے کہ دیکھو کہا تھا، یہ اس کا مقصد یہ نہیں کہ دیکھو، اس کا مقصد ہے کہ میں آگے جو بات کہہ رہا ہوں وہ غور سے سنو اور متوجہ ہو جاؤ، دیکھو ایسا نہ کرنا. اسی طرح عربی میں بھی یہ لفظ استعمال ہوتا ہے، ارائیتم، دیکھو. ان جعل اللہ علیکم اللیل سرمدا الی یوم القیامہ، اگر اللہ تعالیٰ، یہ بہت سی مرتبہ ہم یہ دیکھتے ہیں کہ لفظی ترجمہ لغت میں تلاش کرتے ہیں اور لغت سے جو ترجمہ ہوتا ہے وہ کرتے ہیں، سوچتے ہیں پتہ نہیں یہاں پر رائتہ کا لفظ کیوں آ گیا، کیا تم نے دیکھا، اور ہر جگہ رائتہ کا ترجمہ ہم کہتے ہیں کہ اچھا کیا تم نے دیکھا، تو ٹھیک ہے وہ لفظی ترجمے کے لحاظ سے وہ ترجمہ ٹھیک ہے، لیکن ظاہر محاورہ بھی دیکھنا ہوتا ہے کہ یہاں پر اس زبان میں یہ لفظ کس معنی میں استعمال ہوتا ہے۔ قل ارأيتم ان جعل الله عليكم الليل سرمدا الى يوم القيامه آپ ان سے کہہ دیجئے، ان جعل اللہ، کہ دیکھو اگر اللہ تعالیٰ تم پر رات مقرر کر دے سرمدن ہمیشہ ہمیشہ کے لیے قیامت تک، من الہ غیر اللہ، اللہ کے سوا کوئی کون ہے ایسا معبود، یأتیکم بضیاء، جو روشنی تمہارے پاس لا سکے۔ اللہ تعالیٰ اگر یہ طے کر لیتے ہیں کہ اب روشنی نہیں ہوگی، سورج کا نظام ختم، اگر اللہ تعالیٰ سورج کو حکم دے دیں اور وہ ختم ہو جائے، اس کی روشنی ختم ہو جائے، جیسے اذا الشمس کورت، اخیر میں تو سورج کو بے نور کر دیا جائے گا، اس کو تو رکھ دیا جائے گا، تو سورج کی روشنی ختم کر دی جائے گی اخیر میں، اب اس کے ساتھ جو بھی ہوگا وہ اللہ تعالیٰ جانتے ہیں، لیکن اللہ تعالیٰ اگر ابھی سورج کی روشنی ختم کر دیں اور دنیا میں اندھیرا ہو جائے، تو اللہ تعالیٰ کی طرف سے سوال یہ ہے کہ سورج کی طرح کی روشنی کوئی لا سکتا ہے؟ اپنے گھروں میں بتی جلا سکتے ہیں، چراغ جلا سکتے ہیں، لیکن من الہ غیر اللہ یأتیکم بضیاء، اللہ کے سوا کون ایسا ہے، تمہارے بتوں میں کوئی ایسا ہے، تم جن جنات کو، اگر فرشتوں کو، اگر تم بتوں کو، کسی کو شریک ٹھہراتے ہو، سمجھتے ہو کہ خدا ہیں، تو خدائی کے لیے کچھ تو قدرت ہو، خالق نہیں ہے، کچھ نہیں ہے، کچھ تو قدرت ہو۔ اچھا ٹھیک ہے، چلو سورج تو لا سکتے ہو، روشنی تو لا سکتے ہو، اگر وہ بھی نہیں کر سکتے تو خدا کیسے ہو گئے، تم کیسے ان کو خدا مانتے ہو؟ من الہ غیر اللہ یأتیکم بضیاء، یہ سوال سب سے ہے، مشرکین سے بھی ہے، ان لوگوں سے بھی ہے جو کبھی کبھی شرک، پوری طرح شرک نہیں، اس لیے کہ شرک کی بہت سی اقسام ہیں، پوری طرح شرک میں نہیں، نہ صحیح، لیکن کسی درجے میں شرک میں مبتلا ہو جاتے ہیں۔ ایک شرک خفی بھی ہوتا ہے جس کو ریا کہتے ہیں، انسان کوئی عمل کرتا ہے، نیک عمل کرتا ہے کسی کو دکھانے کے لیے، مقصد کیا ہوتا ہے؟ کچھ فائدہ ہو جائے گا، لوگ مجھے اچھا سمجھنے لگ جائیں گے، لوگوں سے مجھے کچھ مل جائے گا۔ ان کے ہاتھ میں کیا ہے، ان کی قدرت میں کیا ہے؟ دینے والی ذات اللہ کی ہے، اگر کوئی کچھ دے گا، عزت بھی دے گا تو اللہ کے حکم سے دے گا، اگر کوئی مال دے گا تو اللہ کے حکم سے دے گا، لوگوں کے پاس کیا رکھا ہے؟ دلوں کی حالت پلٹنے والی ذات اللہ کی ہے، اگر ایک مرتبہ ہم نے ظاہری اسباب میں کوئی سبب اختیار کر لیا اور لوگوں نے ہمیں کچھ دے دیا، عزت مل گئی، مال مل گیا، کچھ مل گیا، شہرت مل گئی، اللہ تعالیٰ کی ذات بڑی ہے، حالت پلٹ سکتی ہے، وہی عزت ذلت میں بدل سکتی ہے۔ ایسا ہی ہوتا ہے، بڑے بڑے حکمرانوں کو ہم دیکھتے ہیں، بہت شہرت اور عزت ہوتی ہے اور اچانک سے پھر اچھا مجرم ثابت ہو جاتے ہیں، ایسے بھی حالات ہوتے ہیں، کبھی تو وہ بادشاہت پر ہیں اور کبھی جیل میں ہیں، حالات پلٹتے ہیں۔ بہرحال من الہ غیر اللہ، تو جن کو بھی انسان بڑا سمجھتا ہے کہ یہ مجھے فائدہ پہنچائیں گے، اللہ کے سوا جن کے بارے میں بھی انسان امید رکھتا ہے، ریا کے درجے میں ہو ان کو بھی تنبیہ کی گئی ہے، اور شرک کے درجے میں ہو ان کو بھی تنبیہ کی گئی ہے۔ بعض لوگ اولیاء اللہ سے دعا مانگتے ہیں کہ فلانا، اے فلانے میرا یہ کام کر دیجئے، غیر اللہ سب آگئے، اولیاء ہوں، انبیاء ہوں، جو بھی ہوں، سب کے سب آگئے، غیر اللہ سے انسان نہ مانگے، مانگے تو اللہ کی ذات سے مانگے۔ ہاں وسیلہ الگ بات ہے، واسطہ الگ بات ہے، اللہ فلانے کی برکت سے مجھے دے دیجئے، فلانے کے وسیلے سے دے دیجئے، دے دیجئے آپ، یعنی اللہ دے دے، اللہ تعالیٰ کس سے مانگ رہے ہیں، مانگنا اللہ سے ہے، لیکن وسیلہ کسی کو بنا رہے ہیں، یہ تو ثابت ہے حدیث سے، یہ تو حدیث سے ثابت ہے، یہاں تک کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور میں وہ فرماتے ہیں کہ یار، اللہ تعالیٰ سے دعا فرماتے تھے، حضرت عباس رضی اللہ تعالیٰ عنہ اس وقت حیات تھے، بارش کبھی بند ہو جاتی، دعا مانگتے تھے کہ یا اللہ جب تک تیرے پیغمبر موجود تھے ان کے وسیلے سے ہم دعا مانگتے تھے, بارش مل جاتی تھی. یا اللہ, اب آپ کے اللہ کے رسول, آپ وہ تو پیغمبر تو ہمیں موجود نہیں رہے, یہ اللہ کے رسول کے چچا موجود ہیں, ان کے وسیلے سے دعا مانگتے ہیں, یا اللہ بارش دے دیجئے, بارش ہو جاتی تھی. وسیلے سے دعا مانگنا ثابت ہے احادیث میں بھی, یہ تو میں صرف مثال پیش کر رہا تھا, احادیث میں اس کا ذکر ملتا ہے, لیکن وہ مانگا جائے اللہ تعالیٰ سے ہی. بہرحال, تو غیر اللہ کو, اللہ کے سوا کسی کو قدرت والا سمجھنا, اس کو اس پر اعتماد کر لینا اور اس کو خدائی کا درجہ دے دینا, یہ درست نہیں ہے. ان جعل اللہ علیکم اللیل سرمدا, اگر اللہ تعالیٰ رات مقرر کر دے ہمیشہ کے لیے قیامت تک, تو کوئی ہے جو روشنی لا سکتا ہے؟ کوئی نہیں لا سکتا. افلا تسمعون, کیا سنتے نہیں؟ سن رہے ہو, بات سمجھ آ رہی ہے؟ ہاں سمجھ آ گئی, چلو ٹھیک ہے. اس کا مطلب ہے کہ اب غیر اللہ کو خدا نہیں ماننا ہے, غیر اللہ کو نہیں پکارنا ہے. ایک آیت ہو گئی. دوسری آیت, اب پھر اس کے بعد دوسری آیت پڑھنے کے بعد تھوڑی سی مزید میں وضاحت کر دیتا ہوں. قل ارائیتم, ایک اور سوال ان سے کر لیجئے, دوسری جانب کا. آپ ان سے کہہ دیجئے, ارائیتم, دیکھو, ان جعل اللہ علیکم النہار سرمدا, اگر اللہ تعالیٰ تم پر دن مقرر کر دے ہمیشہ کے لیے, روشنی ہی روشنی, روشنی ہی روشنی, رات آتی ہی نہیں قیامت تک, کون ہے اللہ کے سوا جو تمہارے پاس رات لائے, جو رات تم پر, تمہارے یہاں رات لے آئے جس میں تم سکون حاصل کرو؟ افلا تبصرون, کیا تم دیکھتے نہیں ہو؟ یہاں پر دو باتیں ہیں, دو سوال ہیں, اس سے مزید ان آیتوں کی وضاحت ہو جائے گی. ایک تو یہ کہ گزشتہ آیت میں سوال ایسی ایک ہی انداز کا ہے, بس اس میں پیچھے یہ تھا کہ اگر رات ہو جائے تو کوئی روشنی لا سکتا ہے؟ نہیں لا سکتا. اگر ہمیشہ دن ہی دن ہو تو کوئی رات لا سکتا ہے؟ نہیں لا سکتا. اللہ کی قدرت واضح ہو گئی, غیر اللہ کا قادر نہ ہونا, خدا نہ ہونا واضح ہو گیا. یہ بات تو جو اصل مقصد تھا وہ تو واضح ہو گیا, لیکن اب تھوڑا سا آیتوں میں ہم غور کر لیں. گزشتہ آیت میں سوال یہ ہے کہ من الہ غیر اللہ یأتیکم بضیاء, کون ہے جو روشنی لا سکے؟ کوئی بھی نہیں. دوسری آیت میں ہے کون ہے من الہ غیر اللہ یأتیکم باللیل, جو رات لائے. اب یہاں پر نفع بیان کر دیا, تسکنون فیہ, پیچھے کوئی نفع نہیں بیان کیا تھا, روشنی لے آئے جس میں تم یہ کر سکو یا یہ کر سکو, کوئی چیز بیان نہیں کی, بضیاء بس. اور دوسری آیت میں یہ فرمایا اللہ تعالیٰ نے کہ کون ہے جو رات لائے جس میں تم سکون حاصل کرو. کیوں پیچھے کوئی نفع بیان نہیں کیا, اور رات کا جب ذکر کیا تو اس کا ایک فائدہ اور نفع بیان کر دیا, تسکنون فیہ, ایک فائدہ اور نفع بیان کر دیا. وجہ یہ ہے کہ روشنی ایسی چیز ہے جس کے فوائد اتنے زیادہ ہیں, اتنے زیادہ ہیں جو معروف ہیں اور ہر ایک سمجھتا ہے, اتنے سارے اس کے فوائد ہیں کہ ایک کو بیان کر کے اس کے گویا فوائد کو محدود کرنا لازم آتا ہے. روشنی کی وجہ سے انسان کسی کی شکل دیکھ سکتا ہے, خطرناک چیز ہم اس کے پاس آ رہی ہو اس کو دیکھ سکتا ہے, راستے میں گرنے سے انسان بچ سکتا ہے. انسان روشنی کی وجہ سے, اس کو جب دھوپ ہوتی ہے, روشنی ہوتی ہے, انسان کو ایک فرحت حاصل ہوتی ہے, نشاط پیدا ہوتا ہے, ان کے کتنے معاش کا نظام چلتا ہے, بہت کچھ, اتنے فوائد انسان پڑھ سکتا ہے. تعلیم و تعلم کا نظام روشنی سے ہوتا ہے, ہر تجربات اور فیکٹریوں میں بڑی بڑی لائٹیں لگی ہوئی ہوتی ہیں. دن کا نظام, روشنی کا نظام پیداوار سے تعلق رکھتا ہے, انسان کی صنعت سے, کتنی چیزوں سے تعلق رکھتا ہے. اتنے زیادہ منافع ہیں کہ ایک بھی بیان نہیں کیا جا سکتا تھا, اس لیے کہ ایک بیان کرنے کا مطلب ہے کہ اچھے فائدوں کو ہم نے کم کر دیا, محدود کر دیا. تو بس فرمائے یأتیکم بضیاء, کون ہے جو روشنی لا سکے؟ اس کے بعد والی آیت میں اگر ہمیشہ کے لیے دن مقرر ہو جائے تو انسان یہ کہے گا روشنی تو اچھی چیز ہے, فائدے کی چیز ہے, انسان کام میں لگے گا, مشغول رہے گا, جب نیند آئی سو گیا اور اس کے بعد اٹھ کے پھر کام میں لگ گیا, اندھیرا ہے ہی نہیں تو رکاوٹیں بھی نہیں ہیں. اللہ تعالیٰ نے فرمایا نہیں نہیں, ایسی بات نہیں ہے کہ اندھیرا نہیں ہے تو کوئی کاموں میں رکاوٹ نہیں ہے. نہیں, رکاوٹ آئے گی اگر اندھیرا نہیں آیا. اس لیے کہ من الہ غیر اللہ یأتیکم بلیل تسکنون فی, اگر تمہیں رات کے فوائد معلوم نہیں ہیں, رات کے فوائد تو بہت ہیں, لیکن ایک بہت بڑا فائدہ, بہت بڑا فائدہ رات کا ہے کہ اس میں اندھیرے سے انسان کو سکون حاصل ہوتا ہے. انسان تجربات سے یہ چیز जान लेता है, लेकिन कभी कभी तजुर्बा न होने की वजह से या माश में बहुत ज़्यादा कमाने में बहुत ज़्यादा मुनहमिक होने की वजह से इंसान भूल जाता है कि नहीं रात का भी कोई फ़ायदा है। अल्लाह ताला ने याद दिलाया कि नहीं नहीं रात का बहुत बड़ा फ़ायदा है कि तस्कुनून फ़ीही, ज़िंदगी इंसान दुनिया में उसको सुकून की ज़रूरत है। अगर रात में नींद नहीं हुई और आराम नहीं मिला तो दिन का काम नहीं होगा, इसलिए कि दिमाग को सुकून नहीं मिला। जो नहीं सो सकते वो जानते हैं, नींद की गोलियां खा रहे हैं और फिर सोते हैं, सोने की कोशिश करते हैं लेकिन नींद नहीं आ रही है, कैसे नींद आए, परेशान रहते हैं, दवाइयां लेते हैं, जो दवाइयों से परहेज़ करते हैं वो बेचारे फिर थके रहते हैं, हर वक्त नींद नहीं हुई, दिमाग थका हुआ है, तबीयत में चिड़चिड़ापन है, न काम करने के काबिल रहे, न लोगों से बात करने के काबिल रहे, अजीब हाल। तस्कुनून फी, रात, दिन में भी इंसान सो लेता है लेकिन रात की नींद जो है ये एक मुस्तकिल उस पर तहकीक की गई है कि रात की नींद और वो भी रात के शुरू हिस्से की नींद बहुत मुफीद है इंसान के लिए। एक तिब्बी लिहाज से भी एक ज़रूरत है और शरी लिहाज से भी ये मतलूब है। हदीस में आता है आप सल्लल्लाहु अलैहि वसल्लम कान यकरहुन नौम क़ब्लहा वल हदीथ बादहा, इशा की नमाज से पहले सोने को आप नापसंद फरमाते थे कि इशा से पहले कोई सो जाता है तो उसको वो पसंदीदा नहीं है, क्यों नहीं है बहरहाल, लेकिन इशा के बाद फिर बात करने को नापसंद फरमाते थे, इसलिए कि इशा के बाद अगर बात में इंसान लग गया, उस ज़माने में क्या था, फ़ोन तो होते नहीं थे, सोशल मीडिया की कोई चीज़ थी नहीं, इंटरनेट था नहीं, क्या था, गेम में लग गए, बातों में लग गए, गेम वगैरह से तो सहाबा एहतराज़ फरमाते ही थे, तो ये फजूलियात, हमारी वाली फजूलियात तो इनमें थी नहीं, अब बाकी रह गया बातें, अब बातों में कोई लग गया तो अच्छा ठीक है, एक घंटा कर लिया, आधा घंटा कर लिया, दो घंटे कर लिया, रुकावट नहीं है, ईशा के बाद कोई रुकावट नहीं आती और इंसान सोचता है अच्छा चलो थोड़ी देर और, क्या हो रहा है, क्या हरज है, थोड़ी देर और फिर उसकी कोई हद ही नहीं रहती, इसलिए कोई रुकावट है नहीं, ज़्यादा इंसान सोचता है अच्छा ठीक है आधा घंटा कम सो लेंगे, सोने में देर करता चला जाएगा, फजूलियात में लग गया और सोने में देर करता चला जाएगा। यहाँ तो सोने से पहले इंसान को एहसास नहीं होता कि मैं कुछ गलत कर रहा हूँ, उठने के वक्त एहसास होता है अच्छा पूरी तरह सुकून हासिल नहीं हुआ, तहज्जुद छूट गई, फजर की नमाज छूट गई, जमात छूट गई या कज़ा हो गई, सुबह उठने में देर हुई, जल्दी जल्दी भाग भाग के इंसान काम पर पहुँचा और दिन भर बस अजीब सा गुजरा, इसलिए कि न सुबह की दुआएँ हुई न सुबह के अस्कार हुए, फिर रात आती है अच्छा चलो ठीक है अभी तो देर है, अभी क्या इतने जल्दी क्या सोना, अभी देर है, फिर क्यों फजूलियात में लग गया। यही इंसान की ज़िंदगी इसी तरह गुजरती रहती है। रात का इब्तदाई हिस्सा सोने के लिए अल्लाह ताला ने बनाया, उसमें इंसान को तिब्बी लिहाज से भी सोना मुफीद है, बहुत मुफीद है कि रात के शुरू हिस्से में इंसान सो ले और फिर आखिरी हिस्से में बेदार रहना, यह तिब्बी लिहाज से बहुत मुफीद है कि इंसान की सेहत का उसमें राज है। एक अजीब है, बहरहाल ये आयतों से हटकर बात चली जाएगी लेकिन ये तस्कुनून के लफ्ज़ में ये बात है। हदीस है आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, उस हदीस की पूरी तफसील में तो हम नहीं जाएंगे, बहरहाल मैं पहले इस हदीस को वाज़ह कर दूँ, ये भी अधूरी रह गई। मैंने बताया था कि आप सल्लल्लाहु अलैहि वसल्लम का ना एक राहुल नौम क़ब्लहा, इशा से पहले सोने को और इशा के बाद बात करने को नापसंद फरमाते थे। तो इशा से पहले सोने को क्यों नापसंद फरमाया, बात समझते हैं कि बिल्कुल मकरूह है। अगर किसी को इशा के बाद कोई काम है, ज़रूरत है, किसी वजह से कोई ज़रूरत है, पता है कि जल्दी सोना मुश्किल है, देर से सोना है, या कोई बुढ़ापा है, बीमारी है, फ़ी नफ्सी ही इशा से पहले सोने में कराहत नहीं है। लेकिन इंसान अगर बिला वजह इशा से पहले सो लेता है तो उसका एक नुकसान ये हो सकता है कि इशा की नमाज जो मुस्तहब तरीक़े पर अदा करनी चाहिए मुस्तहब वक्त में, वो कहीं फोत ना हो जाए, मर्द है जमात छूट जाएगी, औरत है देर से उठी तो निसफ लैल के बाद देर से पड़ेगी, मकरूह वक्त यानी मकरूह हो जाएगा, बिला वजह ताखिर करना आधी रात के बाद इशा की नमाज को मकरूह है तो उसमें ताखिर होगी, ये तमाम नुकसानात उसके हो सकते हैं। और अगर ये नुकसान न हो, एक शख्स है मगरिब के बाद सो गया, इशा के लिए उठ गया, इशा पढ़ ली, ये नुकसान नहीं हुआ कि इशा की नमाज मुस्तहब वक्त से फोत हुई या जमात फोत हुई, लेकिन इतना होगा कि ईशा के बाद उसमें निशात पैदा हो गया। अब ईशा के बाद वो जागेगा, ईशा के बाद जागेगा जो असल सोने का वक्त है, और जागते जागते अब 2 बजे के करीब का वक्त हुआ, अब नींद आनी शुरू हुई, अब वो गलत उसका रूटीन बदल गया, अब उस देर से सोएगा, फिर सुबह देर से उठेगा। इसलिए फरमाया ईशा से पहले न सो, ईशा से पहले सो गए थकन दूर हो गई, ईशा के बाद नींद नहीं आएगी, वहाँ सोने में मुश्किल हुई तो पूरा निज़ाम ख़राब होगा। लेकिन अगर किसी को उज़र है, बुढ़ापा है, बीमारी है, ईशा से पहले सो जाए, ईशा की नमाज़ में कोई नुक्स वाक़ नहीं होता, और ईशा के बाद उसके जो वक्त है सोने का उसमें सो जाता है, कोई हरज नहीं, फ़ी नफ्सी ही कोई हरज नहीं है। बहरहाल ईशा से पहले आम हालात में नहीं सोना चाहिए, ताकि ईशा के बाद इंसान जल्द सो जाए। उससे एक इंसान का शरई निज़ाम भी अच्छा रहता है, और तिब्बी निज़ाम भी, सेहत के लिहाज से सेहत का निज़ाम भी अच्छा रहता है। और जो मैं कह रहा था कि रात का शुरू हिस्सा सोने के लिहाज से मुफीद है, और रात का आखिरी हिस्सा जागने के लिहाज से मुफीद है, एक हदीस में है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अलैकुम बिक़ियामिल लैल, देखो रात की नमाज़ का अहतमाम किया करो। इतना फरमा देना काफ़ी था, इतना फरमा देना काफ़ी था कि देखो रात की नमाज़ का अहतमाम किया करो। फिर उसके फ़वाद भी बयान फरमाए, नफायद फरमाते आप सरासम का हुक्म ही हमारे लिए काफ़ी होना चाहिए था, लेकिन हमारी कमज़ोरी को देखते हुए फरमाया कि नहीं देखो मैं तुम्हें कुछ ताकीदें बयान कर देता हूँ, उस बारे में फ़वाद बयान कर देता हूँ, मज़ीद ताकीद कर देता हूँ। तो पहली बात तो ये फरमाया, अलैकुम बिक़ियामिल्लैल, रात की नमाज़ का अहतमाम करो। दूसरी बात, फ़इन्नहु दअबुस्सालिहीन क़ब्लकुम, देखो तुमसे पहले जो नेक लोग गुजरे हैं उनका यही तरीक़ा रहा है, तुम नेक बनना चाहते हो, नेकों में शामिल होना चाहते हो, उनकी फहरिस्त में अपना नाम लिखवाना चाहते हो, तो ये अमल कर लो। पहले के अंबिया, पहले के नेक लोग, सुलाहा, वो यही काम क्या करते थे, रात में नमाज़ पढ़ते थे। जब दिल नहीं चाहता, जब दिल सोने का तकाजा कर रहा है, फ़इन्नहु दअबुस्सालिहीन क़ब्लकुम, तुमसे पहले के नेक लोगों का यह तरीक़ा है। वह हुआ क़ुरबतुन लकुम इला रब्बिकुम, तुम्हारे रब के क़ुरब का ज़रिया है, अल्लाह से क़ुरब होता है उसमें। अज़ान कहते हैं ना, अज़ान जो कानों से सुनी जाती है, उस अज़ान का जवाब देना और नमाज़ पढ़ना वो तो है ही फ़र्ज़, लेकिन जब इंसान दिल से सुनी जाने वाली अज़ान का जवाब देता है, जो तहज्जुद है, उसकी अज़ान कानों पे नहीं आती, दिल पे आती है, दिल से सुनी जाने वाली अज़ान का जवाब देता है, ये इस बात की अलामत है कि अल्लाह ताला ने इसको कोई ख़ास दौलत दी हुई है। तहज्जुद के वक्त कौन उठता है, अज़ान की आवाज़ तो नहीं आ रही, वो दिल की अज़ान है, दिल कह रहा है कि उठ जाओ, तो दिल की जो अज़ान है उस पर इंसान उठता है, ये अल्लाह की तरफ से एक पैगाम ताल्लुक का और मोहब्बत का है, बहुत अच्छी अलामत है, जिनको अल्लाह ने दौलत दी है, नहीं दी तो उसकी तलब होनी चाहिए। فَإِنَّهُ دَابُ الصَّالِحِينَ قَبْلَكُمْ, नेक लोगों का तरीक़ा तुमसे पहले का, तुमसे पहले के नेक लोगों के तरीक़ा रहा है। قُرْبَةٌ لَكُمْ إِلَى رَبِّكُمْ, तुम्हारे रब से क़ुर्ब का ज़रिया है। مَغْفَرَةٌ لِلسَّيِّئَاتِ, गुनाह तुम्हारे ज़िम्मे हैं, गुनाहों की माफ़ी होती है रात की तहज्जुद, रात की नमाज़ पढ़ने से, और गुनाहों की कभी आदत पड़ गई हो, गुनाह से रुकना मुश्किल हो, मनहातुन अनिल इस्म, और गुनाहों से रुकना भी इसी वजह से आसान हो जाता है। ये 5 बातें बयान फरमाईं, और छठी बात, पहली बात क्या थी कि तहज्जुद का अहतमाम करो, दूसरी बात अल्लाह के क़ुर्ब का ज़रिया है, तीसरी बात उससे गुनाह माफ़ होते हैं, तीसरी बात गुनाहों से, पहली बात थी अलैकुम बिक़ियामिल लैल, रात की नमाज़ का अहतमाम करो। फ़इन्नहु दअबुस्सालिहीन क़ब्लकुम, कि तुमसे पहले नेक लोगों का तरीक़ा है, 2 बातें हो गईं। वह क़ुर्बतुन लकुम इला रब्बिकुम, अल्लाह के क़ुर्ब का ज़रिया है, 3 बातें हो गईं। मग़फ़रतुन लिस्सय्यात, गुनाहों की माफ़ी होती है उससे, 4 बातें हो गईं। मनहातुन अनिल इस्म, गुनाहों से बचना उसकी वजह से आसान हो जाता है, इंसान गुनाहों से अपने आप को रोक सकता है आसानी से, गुनाहों की ज़िंदगी से इंसान के निकलना आसान हो जाता है, 5 फ़ायदे हो गए। बाज़ हदीसों में एक और फ़ायदा बयान किया गया है, 5वीं बात बयान की है, 6ठी बात बयान की गई है, वो है कि वह मतरदतुन लिद्दा यानिल जसद, यही जो इस आयत के लिहाज से मैं बता रहा था कि इंसान की जिस्मानी बीमारियों को दूर रखने का, जिस्मानी जो बीमारियाँ इंसान पर पेश आती हैं उनके दिफा में क़ुव्वत मिलती है रात की नमाज से। उस वक्त इंसान उठेगा तो سستی ہے، انسان سستی دور کرے گا، وضو کرے گا، سستی دور ہو گئی، اس وقت اللہ کی طرف سے خصوصی رحمتوں کا نزول ہوتا ہے، اللہ تعالیٰ کی جانب سے خصوصی رحمتوں کا نزول ہوتا ہے، قرب بھی حاصل ہو رہا ہے، رحمت بھی حاصل ہو رہی ہے، اللہ تعالیٰ کی طرف سے گناہوں کی معافی بھی ہو رہی ہے، انسان کو روح کو قوت مل رہی ہے، اور ایک عجیب طاقت انسان کو مل رہی ہے جو نظر نہیں آتی، لیکن انسان کو کے جسم پر آنے والی بیماریوں کا دفاع ہوتا ہے اس سے، یہ حدیث کہہ رہی ہے، مطردۃ للداء یعنی الجسد۔ ہم دیکھتے ہیں ہمارے اکابر کو، مشائخ کو، بڑی بڑی عمر میں بھی ماشاء اللہ عجیب ان کی صحت اور قوت، اور وہی عمر، وہی غذا، وہی خاندان۔ ایک شخص وہ ہے جو نیک نہیں ہے، ایک شخص ہے جو نیک ہے اور تہجد کا پابند ہے، دونوں میں فرق ہم دیکھ سکتے ہیں کہ دونوں میں کتنا بڑا فرق ہوتا ہے۔ ایک ہے انتہائی معذوری اور دماغی حالت بھی عجیب ہو جاتی ہے، ہاں کبھی کبھی معاملہ کچھ اور بھی ہوتا ہے، اس لیے کہ طبی چیزیں ہیں، جسمانی چیزیں، لیکن بہرحال یہ حدیث کہتی ہے کہ اس سے انسان کو جسمانی طور پر ایک قوت حاصل ہوتی ہے اور انسان سے بیماریاں دور رہتی ہیں وہ رات کے آخری حصہ بیدار رہنے کی برکت سے۔ بہرحال بات کہیں اور چلی گئی، تو بہرحال یہاں پر اللہ تعالیٰ نے رات کا فائدہ بیان کیا ہے، اور رات کا فائدہ اگر ہم شرعی لحاظ سے نہ دیکھیں کہ اس میں سکون، یعنی کہ اس میں کیا فوائد ہیں، لیکن بہرحال انسان رات میں سکون سے عبادت بھی کر سکتا ہے، رات میں سکون سے سو سکتا ہے، جو لوگ مطالعہ کرنا چاہتے ہیں، کتابوں کا پڑھنا چاہتے ہیں، رات کے اندھیرے میں جو پڑھائی ہوتی ہے وہ دن کے کی روشنی میں وہ سکون نہیں ہوتا، تسکنون فی۔ تو بہرحال بات یہ چل رہی تھی کہ روشنی کے منافع اتنے زیادہ ہیں کہ اس میں کسی ایک کو بیان کرنا گویا کہ اس کے فوائد کو محدود کر دینا ہے، اس لیے کوئی فائدہ بیان نہیں کیا، بدیا بس فرما دیا۔ رات کے فوائد ہو سکتا ہے بعضوں کو خیال ہو کہ پتہ نہیں اس کی کیا فائدہ ہے، فرمایا کہ اس کا بڑا فائدہ یہی ہے کہ سکون ہوگا، سکون ہوگا تو تمہارے باقی کام صحیح چلیں گے۔ جس کا دماغی سکون نہیں ہوتا، جس شخص کو دماغی سکون حاصل نہیں ہوتا، اس کے تمام کاموں میں خلل واقع ہو جاتا ہے۔ تسکنون فی، بہت باصلاحیت لوگ ہوتے ہیں، بعض بڑی صلاحیت ہوتی ہے لیکن دماغ میں سکون نہیں ہے، کسی نے ایک بات پوچھی ان کو ڈانٹ دیا، اب ظاہر ہے یہیں سے معاملات خراب ہونے شروع ہو جاتے ہیں۔ انسان اس لیے دیکھو، یہ بہت ضروری ہے کہ انسان اپنے لیے جو بے سکونی کے اسباب ہیں ان کو چھوڑے اور سکون والے اسباب اختیار کرے۔ کیسے اختیار کرنا ہے، کیا کرنا ہے، وہ کسی سے مشورہ کرے گا ظاہر ہے، لیکن بہرحال یہ چیزیں ضروری ہیں۔ یہ نہیں کہ اچھے چلو چلتا ہے چلنے دو اور بے سکونی کی زندگی گزار کے انسان گزار، نہیں، انسان آگے جا کر پھر پریشانیاں بڑھتی چلی جاتی ہیں انسان کی۔ جو اسباب ہیں بے سکونی کے، انسان ان پر غور کرے، ان کو ختم کرنے کی کوشش کرے۔ تسکنون فی، یہ تو ایک سوال ہو گیا کہ دیا کے بعد کوئی نفع بیان نہیں کیا اور لیل کے بعد نفع بیان کر دیا، یہ اسی لیے تاکہ ہمارے لیے کچھ کام کی باتیں تھیں، اس لیے میں نے ان کا تذکرہ کر دیا۔ دوسرا سوال یہ ہے کہ بدیا، وہاں پر آگے اللہ تعالیٰ نے فرمایا افلا تسمعون، کیا سنتے نہیں، اور بلیل ان تسکنون نفی کے بعد فرمایا افلا تبصرون، کیا دیکھتے نہیں، وہاں سننے کا ذکر یا دیکھنے کا ذکر۔ بس ایک بات ہے جس سے ایک سوال اگر ذہن میں آتا ہے کہ کیوں وہاں پر تسمعون ہے، کیوں یہاں پر تبصرون ہے، کیوں وہاں سننے کا ذکر ہے یا دیکھنے کا ذکر ہے، بس ایک بات سے اس سوال کا جواب سب کو معلوم ہو جائے گا، وہ یہ کہ انسان کو جو معلومات حاصل ہوتی ہیں، کسی چیز کو دیکھ کر انسان جو معلومات حاصل کرتا ہے وہ کم ہیں، بغیر دیکھے انسان کو، یعنی سن کر یا کتابوں میں پڑھ کر، یعنی وہی کسی سے سن کر یا کسی سے کتابوں میں پڑھ کر، وہ پڑھنا بھی وہ سننے ہی کے حکم میں ہے کہ انسان کسی سے بات معلوم کر رہا ہے، براہ راست دیکھا نہیں اس نے، تو انسان کسی چیز کو براہ راست دیکھ کر جو معلومات حاصل کرتا ہے وہ کم ہے، اور سن کر جو معلومات حاصل کرتا ہے وہ زیادہ ہے۔ یہ ہمیشہ سے ایک طریقہ رہا ہے۔ مکہ مکرمہ بہت سو نے شاید نہ دیکھا ہو لیکن سنا ہے، سورج اتنا بڑا ہے کسی نے نہیں دیکھا ہوگا لیکن سنا ہے۔ تو انسان کی دیکھی ہوئی چیزیں، ان کی معلومات कम हैं और सुनी हुई बातें जो हैं वो उसमें मालूमात ज़्यादा हैं। तो चूंकि ज़िया उसकी रोशनी जो है उसके फ़वाइद इतने ज़्यादा हैं कि उनको मालूम करने के लिए सिर्फ देखना काफ़ी नहीं कि हम देख कर मालूम कर लें कि कितने मुनाफे हैं, सुनकर भी, इसलिए कि उसके मुनाफे बहुत ज़्यादा हैं। तो ज़्यादा होने के लिए तस्माउन का लफ्ज़ इस्तेमाल फ़रमाया, और रात के और अंधेरे के मुनाफे तुम खुद देख कर भी मालूम कर सकते हो, खुद देख कर भी मालूम कर सकते हो कितने मुनाफे हैं, खुद तजुर्बा करके भी मालूम कर लो। अफला तुबसिरून। ومن رحمته جعل لكم الليل والنهار لتسكنوا فيه ولتبتغوا من فضله ولعلكم تشكرون। ये अल्लाह ताला ने हम पर रहम फरमाया, ये अल्लाह ताला की रहमत ही में ये बात भी अल्लाह ताला की रहमत से ही ये बात होती है कि उसने तुम्हारे लिए रात बनाई, दिन बनाया। क्यों? लितस्कुनु फीही, रात ताकि तुम उसमें सुकून हासिल करो, और दिन लितबतगु मिन फज़लिही, ताकि अल्लाह के फ़ज़ल उसमें हासिल करो और तलाश करो, अल्लाह के फ़ज़ल तलाश करो। अल्लाह का फ़ज़ल, इंसान जो ज़रिया माश इख्तियार करता है, कमाता है, ये भी फ़ज़ल है। इंसान जो कुछ भी ज़ायद चीज़ें हासिल करता है, इल्म हासिल कर रहा है, फ़ज़ल है। बहरहाल जो कुछ भी इंसान हासिल करता है दिन में, वो उसको दुनिया कमाना कह लें दुनिया, लेकिन दुनिया के लिए नहीं बल्कि हुकूक के लिए है, ज़िम्मेदारियाँ पूरी करने के लिए, यह फ़ज़ल है। وَلِتَبْتَغُوا مِنْ فَضْلِهِ, ताकि अल्लाह के फ़ज़ल तुम उसमें तलाश कर सको। रोशनी है, पता है कि इस वक्त लोग जाग रहे होंगे, दुकानें खुली होंगी, फैक्ट्रियाँ खुली होंगी। لِتَبْتَغُوا مِنْ فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ, और ताकि अल्लाह की नेमतों का तुम शुक्र अदा करो। रात दिन से एक बड़ा फ़ायदा ये भी है, जो फ़ायदे पीछे बयान हुए वो तो हैं, उसके अलावा एक फ़ायदा ये भी है कि एक निज़ाम बन जाता है, निज़ामुल औक़ात बन जाता है। पता है कि अच्छा ये सबके सोने का वक्त है, ये लोगों के जागने का वक्त है। इस वक्त में हम किसी को फ़ोन करेंगे, किसी दुकान पे फ़ोन करेंगे, हो सकता है रिकॉर्डिंग आ जाए कि अभी हमारी दुकान बंद है, सुबह 8 बजे खुलेगी, क्योंकि सब जानते हैं दिन खुलने का वक्त है, रात बंद होने का वक्त है। उमर रहमतिही जअल लकुम अल्लैल व नहार लितस्कुनू फीही व लितबतगू मिन फज़लिही व लअल्लकुम तशकुरून, और ये अल्लाह की ऐसी नेमतें हैं कि इंसान रोज़ाना चूँकि देखता है तो भूल जाता है कि ये भी नेमत है। इसलिए अल्लाह ताला फरमाते हैं कि इस नेमत पर भी अल्लाह का शुक्र अदा करते रहना चाहिए। सुबह हो गई, दुआ पढ़े इंसान, अल्लाहुम्मा मा असबह बी मिन नेमतिन औ बि अहदिन मिन खल्क़िक फमिनका वहदक ला शरीक लक फलक अलहम्द व लक शुक्र। हदीस में आता है, कई दुआएं हदीस में हैं, अल्लाह करे कि ये दुआ सबको याद हो। वो दुआओं की पहले भी भेजी थी वो दुआएँ सुबह शाम की। अल्लाहुम्मा मा असबह बी मिन नेमतिन, ए अल्लाह सुबह के वक्त मुझे जो भी नेमतें हासिल हुई हैं, तेरी मखलूक में से जिसको भी हासिल हुई हैं, सिर्फ तेरी ही तरफ से हैं। फमिन का वहदा कला शरीक अलग, सिर्फ तेरी ज़ात की तरफ से हैं, तो अकेला है, तेरा कोई शरीक नहीं। फलक अलहमदु वलक शुक्र। शाम हो गई तो ये दुआ पढ़ें, वही दुआ लेकिन असबह के बजाय अमसा के लफ्ज़ से, अल्लाहुम्मा मा अमसा बी मिन नेमतिन औ बि अहदिन मिन खल्क़िक फमिन का वहदा कला शरीक अलग फलक अलहमद वलक शुक्र। हदीस में आता है, जो शख्स ये दुआ पढ़ लेता है, सुबह के वक्त ये दुआ पढ़ ले, फ़कत अद्दा शुक्र यौमी ही, उसने दिन की नेमतों का शुक्राना अदा कर दिया। कितनी बड़ी बात है, कितनी बड़ी बात है। और शाम के वक्त इंसान ये दुआ पढ़ ले तो उसने रात की नेमतों का शुक्राना अदा कर दिया। हालांकि इस इतने से जुमले से क्या शुक्राना अदा हुआ, ये अल्लाह ताला का फ़ज़ल है कि अच्छा ठीक है तुम इतना कर लो, दिल से इतना पढ़ लो, मैं कह लूँगा कि तुमने शुक्र अदा कर दिया था। وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تَزْعُمُونَ, چونکہ بات توحید کی چل رہی تھی, اللہ تعالیٰ فرماتے ہیں کہ اس دن کو یاد کیجئے جب اللہ تعالیٰ یعنی قیامت کے روز اللہ تعالیٰ مشرکین کو پکار کر کہیں گے, أَيْنَ شُرَكَائِيَ الَّذِينَ كُنْتُمْ تَزْعُمُونَ, کہاں ہیں میرے وہ شرکا جن کے بارے میں تم دعویٰ کرتے تھے کہ یہ اللہ کے شریک ہیں. وَنَزَعْنَا مِنْ كُلِّ أُمَّةٍ شَهِيدًا, ہر امت سے ہم ایک گواہ بھی نکال کر لائیں گے. کون؟ ان کے پیغمبر. ہر امت, نوح علیہ السلام کی قوم میں نوح علیہ السلام کو گواہ کے طور پر لایا جائے گا. قوم عاد کے لیے ہود علیہ الصلوۃ والسلام کو لایا جائے گا. قوم ثمود کے لیے صالح علیہ الصلوۃ والسلام کو لایا جائے گا. اور اللہ تعالیٰ ان گواہوں کو سامنے, انبیاء کو سامنے رکھیں گے. فَقُلْنَا هَاتُوا بُرْهَانَكُمْ, اب مشرکین سے کہیں گے کہ اچھا یہ دیکھو یہ انبیاء یہاں کھڑے ہیں, یہ تو کہتے ہیں کہ ہم نے ان کو بات پہنچائی تھی, توحید کی بات ان کو سمجھائی تھی, دلائل سے ان کو سمجھایا تھا, تم کہتے ہو کہ نہیں میرے سوا اور بھی معبود ہیں. اچھا چلو تم اپنی دلیل پیش کرو, کہاں ہیں, اور دلیل پیش کرو کہ دلیل سے ثابت کرو کہ میرے علاوہ اور کوئی خدا ہیں. فقلنا, ہم مشرکین سے کہیں گے ہاتو برہانکم, اپنی دلیل پیش کرو. پھر کیا ہوگا, مشرکین کھڑے ہیں, انبیاء علیہ السلام گواہی کے طور پر سامنے کھڑے ہیں, اور اللہ تعالیٰ کی طرف سے سوال ہو رہا ہے. فعلموا ان الحق للہ, اس وقت ان کو یقین ہو جائے گا. یہ کون سا یقین ہے, اب تو دیکھ لیا نا, یہ عین الیقین, ہم نے ابھی بھی پڑھا تھا, گزشتہ ہفتے ہی پڑھا تھا یقین اور توکل کا بیان ریاض صالحین میں, یقین کی اقسام یہ ہے. فعلموا, ان کو معلوم ہو جائے گا, علم میں یہ اس سے مراد یہ عین الیقین. علم الیقین تو انبیاء علیہ السلام نے جب بتایا تھا تب معلوم ہو گیا تھا, دنیا میں, آخرت میں تو دیکھ کر معلوم ہو جائے گا, تو عین الیقین حاصل ہو جائے گا. فعلموا ان الحق للہ, اب ان کو یہ بات عین الیقین کے طور پر ان کو یہ بات معلوم ہو جائے گی کہ اب ان الحق للہ, کہ حق بات اور سچی بات اللہ تعالیٰ ہی کی ہے, اللہ نے جو بات فرمائی تھی وہی صحیح ہے, اور انبیاء نے جو بات کہی ہے وہی صحیح ہے. وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَفْتَرُونَ, جب حق اچھی طرح واضح ہو گیا, روشن ہو گیا ان کے سامنے, تو پھر کیا ہوگا, باطل, اب باطل کی کوئی حیثیت نہیں رہی. وَضَلَّ عَنْهُمْ, اور ان سے, ضَلَّ عَنْهُمْ, ضَلَّ کے معنی ہے یعنی ختم ہو جانا, غائب ہو جانا, اور ان سے غائب ہو جائیں گی وہ تمام باتیں اور تمام چیزیں جس کو وہ گڑا کرتے تھے دنیا میں, کہتے تھے نہیں فلانا بت یہ خدا ہے, یہ بھی خدا ہے, یہ بھی کچھ کر سکتا ہے, یہ بھی کچھ کر سکتا ہے, یہ فلانا پیر صاحب کچھ کر سکتے ہیں, یہ ان سے دعا مانگ لو. بعض لوگ ہوتے ہیں بیچارے ہمارے لوگوں میں بھی, کسی پیر کے نام پر دعا مانگتے ہیں, نذرانہ پیش کرتے ہیں. عالم ان الحق للہ, اس وقت یقیناً سب کو معلوم ہو جائے گا کہ صرف حق بات اللہ تعالیٰ ہی کی ہے, اللہ نے جو فرمایا کہ وہی سچ ہے, اور اس کے علاوہ جتنا تھا جو اپنی طرف سے وہ بناتے تھے, جھوٹی باتیں بناتے تھے, وہ سب کے سب غائب ہو جائے گا. وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَفْتَرُونَ, بس یہیں تک رکھتے ہیں, آگے ایک نئی بات شروع ہو رہی ہے, نیا رکوع شروع ہو رہا ہے. قارون کا واقعہ ہے, نہ ماننے والوں کا کیسا معاملہ ہوتا ہے, ان کا انجام کیسا ہوتا ہے, اس سلسلے میں قارون کا واقعہ بھی ہے, اور بہت سی کام کی باتیں بھی اس واقعہ کے ذمے میں بیان کی گئی ہیں, انشاءاللہ آئندہ پڑھیں گے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک.